تمام دنیا سے مسیحی تنظیموں نے مل کر یہ بین الاقوامی نصاب تیار کیا ہے. یہ تعلیمات مختلف قوموں کی کلیسیوں کے لیے تیار کی گئی ہیں تاکہ مسیحی اپنے ایمان کو سمجھ سکیں اور خدا یسوع مسیح کے خادم بن جائیں. اس کورس کا عنوان ہے شخصی منادی. یہ سبق خدا مسیح کے خادم جناب رے کمفرٹ نے دیا اور آپ کے مترجم ہیں پادری ارنسٹ ایڈوین مل.
I'm Ray Comfort and today we're going to look at true and false conversion.
میرا نام ری کمفرٹ ہے. آج ہم حقیقی اور جعلی ایمان لانے والوں کے درمیان تمیز کرنا سیکھیں گے.
Turn in your Bibles if you want to Romans 7 verse 4.
میرے ساتھ آئیے نکالیے رومیو 7 باب اور چوتھی آیت. رومیو 7 باب چوتھی آیت.
While you're turning there, let me lay a foundation for this teaching.
میں اس بنیاد کو ڈالنا چاہتا ہوں اس تعلیم کے حوالے سے جو ہم سیکھا چاہتے ہیں.
This teaching follows hard on the heels of another teaching.
اس تعلیم کو دینے کے لیے ایک اور تعلیم کا ذکر کرنا ضروری ہے جو آپ نے پہلے سنی, جس کو کہا گیا تھا جہنم کی بہترین خفیہ باتیں, جس میں ہم نے یہ دیکھا کہ موجودہ منادی سے
About 80 what we call backsliders
80% لوگ واپس یسو سے مڑ جاتے ہیں, واپس چلے جاتے ہیں. ہر 100 لوگوں میں سے جو یسو پر ایمان لاتے ہیں,
the average fall away rate,
وہ لوگ جو یسو کو چھوڑ دیتے ہیں, جو انکار کر جاتے ہیں,
in modern evangelism is between 80 and 90%.
دور حاضر کی منادی میں 80 سے 90% کے درمیان.
Now many of today's converts don't fall away.
آج کے بہت سے لوگ جو ایمان لاتے ہیں سب واپس نہیں چلے جاتے.
They remain within the church.
بہت سے ہیں جو کلیسیا میں رہتے ہیں.
But they lack the things that accompany salvation.
لیکن نجات کے ساتھ جو اور چیزیں وہ انہیں میسر نہیں ہوتی.
And therefore there is some question.
پس سوال ہے
regarding the validity of their salvation.
کہ کیا واقعی وہ ایمان لائے ہیں یا نہیں.
And this tragedy has occurred,
یہ سانحہ اس لیے ہوتا ہے,
because of the fact that modern evangelism,
کیونکہ دور حاضر کی منادی نے,
has failed to follow the biblical example,
وہ نمونہ نہیں دیا جو کلام سکھاتا ہے,
of war to the proud,
کہ ان پر افسوس جو مغرور ہیں,
and grace to the humble,
اور ان پر رحم ہوتا ہے جو خدا کے سامنے حلیم ہوتے ہیں. چارلز فینی نے
said, evermore the law must prepare the way for the gospel.
یہ کہا کہ شریعت کو انجیل کے لیے تیار کرنا ہے.
This in instructing souls,
اگر ہم شریعت کو نظر انداز کر دیں,
is almost certain to result in false hope.
تو اس سے غلط امید لوگوں کے دلوں میں پیدا ہو جائے گی.
The introduction of a false standard of Christian experience,
اس سے لوگوں میں غلط تجربہ آئے گا مسیحیت کے حوالے سے.
And to fill the church with false converts.
اور پس ایمان لانے والے جو ہیں ان کی تبدیلی بھی صحیح نہیں ہوگی.
And then he said, time will make this plain.
بہت سے کہتے ہیں آہستہ آہستہ آپ کو اس کا پتہ لگ جائے گا.
Now in the teaching,
اس تعلیم میں,
in our book,
ہماری کتاب میں,
which is called Hell's Best Kept Secret,
جس کا نام ہے جہنم کی بہترین خفیہ باتیں,
there's a story of a speedster.
ایک آدمی کی کہانی ہے جو تیزی سے جا رہا تھا.
A young man who sped through a town.
ایک جوان آدمی جو بہت تیزی سے چلا رہا تھا گاڑی کو.
At 120 miles an hour.
120 میل کی رفتار پر.
Now the town was backward.
یہ دیہات جو تھا یہ کافی پرانا تھا.
They had no law against speeding.
ان کے پاس کوئی قانون نہیں تھا تیز رفتاری کے خلاف.
So they passed a law.
بس انہوں نے ایک قانون بنایا.
Stating that 60 miles an hour was a maximum speed.
کہ آپ 60 میل سے زیادہ کی رفتار پر گاڑی نہیں چلا سکتے.
And transgressors would be fined or thrown in prison.
اور جو اس کی خلاف ورزی کریں گے انہیں جیل میں ڈال دیا جائے گا.
The son as he drove through a second, or the young man as he drove through a second time.
یہ جوان لڑکا جب اس دیہات میں سے دوبارہ گزرا,
was arrested this time.
اس دفعہ اسے گرفتار کر لیا گیا.
Because there was now a law that he had broken.
کیونکہ اب ایک قانون تھا جو اس نے توڑا تھا.
He couldn't pay the massive fine.
وہ جرمانہ ادا نہ کر سکا.
So he was thrown into prison.
اسے جیل میں ڈال دیا گیا.
Then his father, who was the judge,
پھر اس کے باپ نے جو منصف تھا,
stepped in and paid the fine for him.
اس کی جگہ اس نے جرمانہ بھر دیا.
Leaving him free to go.
और बेटा आजाद होकर चला
गया। So what is that son's attitude going to be to his father?
अब इस बेटे का अपने बाप के लिए क्या रवैया होना चाहिए?
What is his attitude going to be to the law?
उसका क्या रवैया होना चाहिए कानून के बारे में?
Well, he's completely dead to that law.
वो उस कानून के हिसाब से बिल्कुल मुर्दा है।
It has no hold upon him.
कानून का उस पर कोई कब्जा नहीं है।
Because his father satisfied the law.
क्योंकि उसके बाप ने कानून का कर्जा चुका दिया।
But by paying the fine for him.
अपने बेटे का जुर्माना अदा कर।
So now he lives to the will of his father.
बस अब बेटा जो बाप की मर्जी के तहत रहता है।
He wants to do his father's will.
वो अपने बाप की मर्जी पूरी करना चाहता है।
Because he's so filled with gratitude.
क्योंकि वो शुक्रिया से भरा हुआ
है। For his father's sacrifice.
कि उसके बाप ने उसके लिए ये कुर्बानी दी।
Now with that thought in mind, let's look at Romans 7 verse 4.
इस सोच को सामने रखकर रोमियो 7 बाब और 4 आयत पर गौर कीजिए।
And see the attitude of the Christian to the law.
और हम ये देखेंगे कि मसीहियों का शरीयत के बारे में क्या रवैया होता है।
Wherefore, my brethren,
pas ay mere bhaiyo,
you also have become dead to the law,
shariat ke etbaar se tum murda ho gaye,
by the body of Christ,
masih ke badan ke wasila se.
So there's the attitude of the Christian to the law.
Ye hai masihi ka ravaiya shariat ke bare mein.
We're dead to it.
Hum shariat ke etbaar se murda hain.
That you should be married to another.
के उस दूसरे के हो
जाओ, to him who is raised from the dead,
जो मुर्दों में से जिलाया गया,
that we should bring forth fruit unto God,
ताकि हम सब खुदा के लिए फल पैदा करें।
So our attitude to the law is one of total lack of condemnation.
बस हमारा रवैया शरीयत के हिसाब से यूं होना चाहिए कि हम पर सजा का हुक्म नहीं।
We are dead to the law,
हम शरीयत के एतबार से मर चुके हैं।
By the body of Christ,
यीशु नासी के बदन के वसीला से।
There's the payment of the Father.
यहाँ पर बाप ने कीमत चुका दी है।
And now we live to the honor of the Father.
और अब हम यीशु नासी के होकर जिंदा रहते हैं।
Motivated by love and gratitude,
हम खुश होते हैं उस मोहब्बत से जो बाप ने हमें दिखाई।
In the light of such a wonderful sacrifice,
कि उसने एक अजीम कुर्बानी हमारे लिए दी।
That we should bring forth fruit unto God.
कि हम खुदावन मसीह के लिए फल लाएं।
Now, if we are rooted and grounded in Him,
अगर हम खुदावन मसीह में जड़ पकड़ चुके हैं,
it should be evident.
तो जाहिर होना चाहिए ये।
Jesus said, "I'm the vine; you are the branches."
यीशु ने कहा, अंगूर का हकीकी दरख्त मैं हूँ, तुम डालियाँ हो।
He that abides in me, the same brings forth much fruit.
जो मुझ में कायम रहता है, वो बहुत फल लाता है।
So what does the Bible mean by fruit?
बस कलाम की फल के बारे में क्या तालीम है?
Well, one, fruit of repentance.
पहली बात, तौबा का फल।
Matthew 3 verse 8.
मत्ती 3 बाब 8 आयत।
We won't turn to it.
हम वहाँ नहीं जाएंगे।
See, Zacchaeus had more than tears.
ज़कई रोया लेकिन रोने से ज्यादा उसने कुछ और किया।
He had fruit of repentance.
वो उसने तौबा की और तौबा का फल उसमें नजर आया।
He showed God he was sorry by his works.
उसने अपने कामों से खुदावन्सी को बताया कि वाकई वो तौबा कर चुका है।
Which brings us to the second fruit.
दूसरा फल।
The fruit of good works.
वो फल है अच्छे कामों का।
We won't turn to it. Colossians 1:10.
इसका जिक्र आपको कुलसियों 1:10 में मिलेगा।
If you and I are Christians,
अगर हम मसीही हैं,
we should be letting our light shine.
तो हमारी रोशनी को चमकना चाहिए।
Jesus said, "So let your light shine before men."
यीशु ने कहा कि तुम्हारी रोशनी लोगों के सामने ऐसे चमके
that they may see your good works.
कि वो तुम्हारे अच्छे कामों को देखें।
And glorify your Father which is in heaven.
और मुलाहजा के दिन तुम्हारे आसमानी बाप की तारीफ करें।
Three, the fruit of thanksgiving.
तीसरी बात, शुक्रगुजारी का फल आएगा।
Hebrews 13 verse 15.
इब्रानियों 13:15 आयत।
If we're saved, we should be filled with thanksgiving for Calvary's cross.
अगर हम बचे हुए हैं तो हम शुक्रगुजारी से भरे होंगे यीशु के शरीर के हवाले से।
Four, the fruit of the Spirit.
चौथी बात, खुदा के रूह का फल।
Galatians 5:22.
गलतियों 5:22.
As Christians, we should have love.
मसीहियों में मोहब्बत होनी चाहिए।
Goodness.
इत्मीनान होना चाहिए। हमें
faith,
حلیم ہونا چاہیے، ایمان ہونا چاہیے، پرہیزگاری ہونی چاہیے، صبر ہونا چاہیے، تحمل ہونا چاہیے.
And fifth, or number five, the
پانچواں پھل,
the fruit of righteousness.
راستبازی کا پھل.
Philippians 1 verse 11.
فلپیوں 1:11.
Scripture tells us every tree that brings not forth good fruit,
کلام بتاتا ہے کہ ہر درخت جو اچھا پھل نہیں لاتا,
will be cut down,
کاٹا جائے گا,
and cast into the fire,
اور آگ میں پھینکا جائے گا.
Therefore,
اس لیے,
as evangelists and those seeking the salvation of sinners,
مناد ہونے کی حیثیت سے ہم جو روحوں کو بچانا چاہتے ہیں,
we should be doing everything we can,
ہمیں ہر طرح کوشش کرنی چاہیے,
not just to get decisions,
یہی نہیں کہ لوگ مسیحی ہو جائیں,
not to get church members,
یہی نہیں کہ لوگ ہمارے چرچ میں ممبر بن جائیں,
but to produce,
بلکہ ایسے مسیحی پیدا
by the grace of God,
خدا کے فضل سے,
fruit bearing Christians,
جن میں پھل لگے.
Now let's turn over to Mark 4 verse 3.
مرقس 4 باب تیسری آیت.
Mark 4 verse 3, and we're going to look,
مرقس 4:3,
at perhaps the most important parable Jesus gave.
یہ انتہائی ضروری تمثیل ہے جو یسوع نے سکھائی.
A parable that unlocks the mystery of the other parables.
یہ تمثیل جو سمجھ جائے وہ باقی تمثیلوں کو سمجھ جائے گا.
And we won't read it for the sake of time.
ہم اسے پڑھیں گے تو نہیں وقت کی کمی کی وجہ سے.
But we should be familiar with this parable.
لیکن ہمیں اس تمثیل کو
آنا چاہیے.
It's
the parable of the sower.
یہ تمثیل ہے بیج بونے والے کی.
It's also recorded in Matthew 13.
متی 13 میں بھی اس کا ذکر ہے.
And Luke verse 8.
اور لوکا 8 میں بھی.
Now in verse 13 of this wonderful parable,
اس 13ویں آیت میں,
the disciples had heard Jesus speak about a sower.
شاگردوں نے سنا کہ یسوع نے بونے والے کے حوالے سے بات چیت کی.
And they said, really, we don't know what you're saying, Lord.
اور انہوں نے ان سے کہا, یسوع ہم نہیں سمجھتے کہ تو کیا کہہ رہا ہے.
And Jesus said,
یسوع نے ان سے کہا,
know you not this parable?
کیا تم یہ تمثیل نہیں سمجھے؟
How then will you understand all parables?
پھر سب تمثیلوں کو کیوں کر سمجھو گے؟
In other words, the parable of the sower is the key that unlocks the mystery of all the other parables.
یعنی یہ کہہ لیجئے کہ بیج بونے والے کی تمثیل جو ہے یہ کنجی ہے باقی تمام تمثیلوں کو کھولنے کے لیے. اگر میں اور آپ یہ سمجھ جائیں,
then when the seed of the gospel is scattered,
کہ جب کلام کا بیج بویا جاتا ہے,
there is true and false conversion,
تو لوگ صحیح طور پر یسوع کے پاس آتے ہیں اور جھوٹے طور پر,
which is what this parable is about.
اور یہ کلام ہمیں, یہ تمثیل ہمیں بتاتی
ہے,
اور باقی تمام تمثیلیں جو یسوع نے بتائی سنائی,
will begin to open up to us.
وہ سب ہم پر کھلنی شروع ہو جائیں گی.
The foolish virgins,
وہ بیوقوف کمواریاں,
and the wise virgins,
اور عقل مند کمواریاں,
true and false conversion,
پتہ لگ جاتا ہے کہ وہ جو صحیح طور پر یسوع کے پاس آئی ہیں,
the good
جو
fish
نہیں
and the bad fish,
اچھی مچھلی اور بری مچھلی,
true and false conversion,
پتا لگ جاتا کہ صحیح کون ہے اور غلط کون ہے,
the wheat and the tears,
گندم اور کڑوے دانے کی تمثیل,
true and false conversion,
صحیح تبدیلی اور غلط تبدیلی,
the man who built his house on rock and the man who built his house on sand,
وہ شخص جس نے اپنا گھر چٹان پر بنایا اور وہ جس نے ریت پر بنایا,
true and false conversion,
صحیح تبدیلی اور غلط تبدیلی.
See, many people think the man who built his house on sand,
بہت لوگ سمجھتے ہیں کہ وہ شخص جس نے اپنا گھر ریت پر بنایا,
is an unbeliever.
وہ ایک بے ایمان آدمی تھا.
But Jesus said of him,
لیکن یسوع نے اس کے بارے میں کہا,
whoever hears these sayings of mine,
کہ جو کوئی میری یہ باتیں سنتا ہے,
and does not obey them,
اور انہیں مانتا نہیں,
like a foolish man,
وہ بے وقوف آدمی کی مانند ہے.
The world doesn't hear the sayings of Jesus.
دنیا تو یسوع کی باتوں کو نہیں سنتی.
I mean, all they know is just a minute amount of scripture.
وہ بس تھوڑا سا ہی انجیل کو جانتے ہیں.
And even then they lack understanding.
اور پھر بھی وہ اسے سمجھ نہیں پاتے.
But there are multitudes in the church,
لیکن کلیسیا میں بہت سے ایسے لوگ ہیں,
who hear the sayings of Jesus,
جو یسوع کے کلام کو تو سنتے ہیں,
and do not keep them.
لیکن ان پر عمل نہیں کرتے.
They call Jesus Lord,
وہ یسوع کو خداوند تو کہتے ہیں,
and do not the things that he tells them.
لیکن وہ نہیں کرتے جو وہ انہیں بتاتا ہے.
So using the harmony of the gospels,
بس کلام کے چاروں انجیلوں کو پڑھ کر,
We're going to look at six characteristics of a false convert.
हम छह ऐसी बातों का जिक्र करेंगे जिनका ताल्लुक उनसे है जो गलत तौर पर यीशु के पास आते हैं.
So here in my hand are six characteristics of a false conversion.
मेरे हाथ में छह ऐसी बातें मेरे सामने जिनसे हमें पता लगेगा.
There are immediate results.
फौरी नतीजे.
The reference is Mark 4 verse 5.
मरकुस 4 बाब 5 आयत.
The false convert doesn't weigh the issues.
जो गलत तौर पर जल्दी से यीशु के पास आते हैं वो देखते नहीं कि उन्हें क्या कीमत अदा करनी पड़ेगी.
Jesus goes to war and doesn't check out what the enemy's got.
यीशु ने कहा कौन है जो जंग के लिए जाता है पहले ये जान ना ले कि दुश्मन किस ताकत से आ रहा है.
Who builds a tower and doesn't check out his materials?
कौन है जो घर बनाने बैठे और पहले लागत का अंदाजा ना कर ले.
The false convert,
जो गलत यीशु के पास आते हैं,
because the law hasn't been used to bring him light,
क्योंकि शरीयत को इस्तेमाल नहीं किया गया कि उनको यीशु के पास लाएं,
makes a commitment,
वो फैसला तो कर लेते
हैं, lacking understanding,
लेकिन अपने फैसले को समझने से कातर हैं,
specifically,
खास तौर पर,
as regards his sinful state before God,
जहां तक ताल्लुक है कि इंसान कितना गुनहगार है खुदा की हजूरी में.
Hears of the benefits,
वो ये सुनता है कि इसके फायदे क्या हैं,
and makes a decision,
और फैसला कर लेता है.
The second sign of a false convert,
दूसरा निशान गलत तब्दीली का ये है,
is that he lacks moisture,
कि उसमें नमी नहीं होती.
Luke 8 verse 6,
लुका 8 बाब 6 आयत.
There is no thirsting after God,
उसमें खुदा बाप के लिए प्यास नहीं होती.
The third sign,
तीसरा निशान,
there's no root,
उसमें जड़ नहीं होती.
Matthew 13 verse 6,
मत्ती 13 बाब 6 आयत.
There's no depth of character,
उसका किरदार कभी सही नहीं होता.
Four, they receive the word with gladness,
चौथी बात वो कलाम को खुशी से कबूल तो कर लेते हैं.
Mark 4 verse 16,
मरकुस 4 बाब 16 आयत.
Fifth, they receive the word with joy.
पांचवी बात वो कलाम को खुशी से कबूल कर लेते हैं.
Matthew 13 verse 20,
मत्ती 13 बाब 20वीं आयत.
There's no sorrow for sin,
लेकिन वो गुनाहों पर रोते नहीं तौबा नहीं.
And number 6, for a while they do believe,
और छठी बात कुछ अरसा के लिए वो ईमान लाते हैं.
Luke 8
बाब 13 आयत.
And this last one is what brings confusion to many.
और ये आखिरी जो इससे बहुत से लोगों में गलतफहमी पैदा हो जाती है.
A false convert,
वो शख्स जो गलत हिसाब से यीशु के पास आता है,
has a genuine false conversion experience.
वो यीशु के पास तो आता है लेकिन वो गलत हिसाब से आता है. बस थोड़ी देर के लिए तो यकीन रखता है.
Now we'll look at another picture.
एक और तस्वीर देखेंगे.
In my hand is a picture of two plants.
मेरे हाथ में एक तस्वीर है दो पौधों की.
On my right, a large plant looks healthy.
दाईं तरफ जो पौधा है वो सेहतमंद लगता है.
And on the left, a little plant looks a bit pathetic.
बाईं वाला जो पौधा है वो बहुत मरा हुआ लगता
है. This appears the healthy one, the big one.
ये है सेहतमंद वाला.
And the little plant appears sick.
और छोटा पौधा जो है ये बीमार लगता है.
And let's look at another picture.
एक और तस्वीर को देखते हैं.
The sun comes out suddenly.
अचानक सूरज निकलता है.
And the big plant begins to wither.
और बड़ा पौधा जो है ये सूखने लगता
है. Seems to be benefiting.
लेकिन छोटा पौधा जो है वो बढ़ना शुरू हो जाता है.
Which is very strange.
अजीब बात है.
And then it brings us to the third pick.
अब तीसरी तस्वीर देखिए.
We begin to see what's happening under the soil.
और हम देखते हैं कि जमीन के नीचे क्या हो रहा है.
Under the soil, the big plant,
जमीन के नीचे जो बड़ा पौधा है,
is sitting on a rock.
वो चट्टान पर.
And when the sun comes out,
और जब सूरज निकलता है,
it can't send its roots in deep.
तो वो पौधे की जड़ें नीचे नहीं जा सकती, क्योंकि वहां पर और नीचे मिट्टी नहीं है.
But the little plant,
लेकिन छोटा पौधा जो है,
is in good soil.
वो एक अच्छी जमीन में बोया गया.
It has a massive root.
और उसके नीचे बहुत गहरी जड़ें.
The sun doesn't kill it.
और सूरज उसे नहीं सुखा सकता.
It causes it to prosper.
बल्कि उससे वो और बढ़ जाता है.
Deep after moisture.
क्योंकि उसकी जड़ें नीचे जाती हैं और नमी को ले लेती हैं.
Now let's go from the natural to the spiritual.
अब نیچرل سے روحانی عالم میں جاتے ہیں.
Can you see that it was the sunlight that revealed what we couldn't see?
کیا آپ دیکھ سکتے ہیں کہ سورج کی روشنی سے ہمیں وہ نظر آتا ہے جو ویسے ہمیں نظر نہیں آتا؟
The sunlight revealed the soil condition of the plant.
سورج کی روشنی سے ہمیں پتا لگا کہ پودے کی زمین کی کیا کیفیت ہے روحانی عالم میں.
Sunlight,
روشنی جو ہے,
that which will reveal what we can't see,
وہ ہمیں دکھاتی جو ہم ویسے نہیں دیکھ سکتے.
Soil or heart condition,
ہمارے دل کی مٹی کی کیا کنڈیشن ہے بتاتی ہے.
Professing believer,
اس مسیحی کی جو کہتا کہ میں یسوع پر ایمان رکھتا ہوں.
Sorry, tribulation.
پہلی جو روشنی وہ ہے جب آزمائشیں آتی ہیں. متی 13:21.
Two, temptation.
دوسری بات جب آپ پر آزمائش آتی ہے.
Luke 8:13.
لوکا 8:13.
And number 3,
تیسرا
persecution.
جب آپ پر ظلم ہوتا ہے.
Mark 4:17.
مرکز 4:17.
So tribulation,
مصیبتیں,
temptation,
آزمائش,
persecution,
ایزا رسانی,
or reveal,
ان سے پتا لگے
professing believer,
کہ وہ مسیحی جو کہتا ہے میں مسیحی ہوں,
what we cannot see,
کیا وہ واقعی مسیحی ہے یا نہیں.
Now if you have a house plant,
اگر آپ کے پاس گھر میں کوئی پودا ہو,
the worst thing you could do,
ایک بہت غلط چیز جو اس کے ساتھ آپ کر سکتے
ہیں
وہ یہ ہے کہ اس پودے کو آپ سورج کے سامنے نہ لائیں.
If you said this is an expensive plant,
اگر آپ کہیں یہ پودا بہت قیمتی ہے,
I don't want it to die,
میں نہیں چاہتا کہ یہ مر جائے,
so you put in a closet,
اور آپ اسے الماری میں بند کر دیں,
protecting it from the sunlight will actually kill it.
اگر آپ اس کو سورج کے سامنے نہیں لائیں گے تو وہ پودا مر جائے گا. بہترین چیز اس پودے کے لیے یہ ہے کہ اسے سورج کی روشنی میں رہنے دیں,
میک شور اٹس ان گڈ سوئل,
اچھی زمین اسے مہیا کریں,
ہیز ایکسس ٹو پلینٹی آف واٹر,
اسے پانی دیجیے,
بٹ یو گیو اٹ پلینٹی آف سن لائٹ,
لیکن اسے سورج کی ضرورت ہے.
یو ایون روٹیٹ دی پلانٹ ٹو گیٹ اٹ سن لائٹ,
آپ پودے کو چاروں طرف گھمائیں بھی تاکہ سورج کی روشنی پڑے.
ان دی سیم وے,
اسی طرح
the worst thing you can do with a new believer,
نئی ایماندار کے ساتھ جو بہت غلط کام آپ کر سکتے ہیں وہ یہ ہے,
protect him from the sunlight,
کہ آپ اسے سورج کی, اس پر سورج کی روشنی نہ پڑنے
دیں,
کہ جب اس پر مصیبت آئے, جب اس پر آزمائش آئے, جب اس پر رسانی آئے, اگر وہ اچھی زمین میں ہے,
that is he has a good and honest heart,
مطلب ہے کہ اگر اس کا اچھا بنیاد اچھی ہے, تو یہ تینوں چیزیں
will cause him to send his roots in deep,
اس سے اس کی جڑیں اور مضبوط ہو جائیں گی.
If he's a false convert,
لیکن اگر وہ صحیح ایماندار نہیں ہے,
they'll cause him to wither and die,
تو وہ بکھر جائے گا اور مر جائے گا.
Now many years ago when Russia was in communism,
بہت سال پہلے روس جب کمیونزم میں تھا,
I heard of a story,
میں نے کہانی سنی,
about a prayer meeting that was going on,
ایک دعائیہ میٹنگ کے بارے میں.
Suddenly the doors were thrust open,
اور اچانک دروازے کھل گئے,
and two Russian guards stood there,
aur do Russian police ke aadmi aa gaye,
they pointed the guns at the Christians,
unhone bandooke taan li masihiyon par,
they said if you are not prepared to die for your faith, get out,
aur unhone kaha agar aap apne imaan ke liye marna nahi chahte to yahan se nikal jaiye,
and half those professing Christians left,
aadhe wo log jo kehte the hum masihi hain chhodkar chale gaye,
leaving a handful of believers,
aur chand hi reh gaye wahan par.
Then the guards put their weapons down.
پولیس والوں نے پھر اپنے ہتھیار نیچے رکھ دیے,
got their bibles out,
اپنا کلام نکال لیا, بائبل نکال لیا,
said we're Christians,
انہوں نے کہا ہم مسیحی ہیں,
we just want to sort out the sheep from the goats,
ہم صرف یہ جاننا چاہتے تھے کہ بھیڑیں کون سی ہیں اور بکریاں کون سی ہیں,
before we would risk fellowship,
اس سے پہلے کہ ہم آپ میں آ کر ملیں.
Now a Russian guard clean up would do the church good,
اسی طرح کا اگر کلیسیا بھی کرے تو بہتر ہوگا کلیسیا کے لیے.
It would rid the church of murmurers and complainers,
اس سے کلیسیا ان سے جو نکتہ چینی کرتے ہیں بچ جائیں گے, وہ جو لوگ بھائیوں میں نفاق ڈالتے ہیں.
See, God usually swallows them up in the ground, the Old Testament.
پرانے عہد میں تو ایسے لوگ زمین میں دھس جاتے تھے.
But secondly and more importantly,
ضروری بات یہ ہے,
what a Russian guard clean out would do,
کہ اس طرح کرنے سے فائدہ یہ ہوگا,
would be that it would show the false convert the error of his
ways. وہ لوگ جو جھوٹے طور پر یسوع کے مسیحوں نے کا اقرار کرتے ہیں انہیں پتہ لگ جائے گا کہ وہ غلط ہیں.
Imagine the tragedy,
کتنے دکھ کی بات ہے,
of leading someone to the Lord,
کسی کو یسوع کے پاس لائیں,
But there's no repentance.
اور اس میں توبہ ہی نہ ہو.
The law wasn't used to bring a knowledge of sin.
شریعت جو گناہ کا علم نہیں لاتی تھی.
She had a drug problem and a bad marriage.
اس کی منشیات کی مصیبت تھی اور شادی غلط تھی.
You told her that Jesus would help
اور آپ نے کسی کو کہہ دیا کہ آ جاؤ یسوع آپ کی مدد کرے گا.
So there's no knowledge of sin.
اور گناہ کا اس کو احساس ہی نہیں.
It's just an experimental
attitude. وہ سمجھے گی کہ یہ تجرباتی مراحل ہے.
There's no fruit.
اس میں کوئی پھل نہیں.
Now this concerns
اس سے آپ کو تشویش ہوتی ہے.
This person won't get into fellowship.
یہ شخص جماعت میں آ کے نہیں ملتا.
Unless you bring them to church.
کیا آپ انہیں کلیسیا میں لے کر آئیں؟
They don't read the Bible.
وہ کلام بھی نہیں پڑھتے.
Unless you read it with them.
کیا آپ ان کے ساتھ پڑھیں؟
So you see your ministry.
آپ دیکھتے ہیں کہ آپ کی جو خدمت ہے
is one of propping that person up.
وہ یہ ہے کہ آپ اس کی مدد کریں گے تو وہ صحیح ہوگا نہیں تو
And you prop him up right till judgment day.
اور ایسے ہی کرتے رہیں گے جب تک قیامت کا دن نہیں آتا.
When the light of an omniscient God
خداوند کی روشنی اس پر پڑنے دیجیے.
Shines upon the heart.
اس کے دل پر خدا کی روشنی پڑنے دیجیے.
And reveals the state of hypocrisy they're living.
تاکہ پتا لگ جائے کہ وہ صحیح زندگی نہیں گزار رہے.
And you prop him up right till judgment day.
وگرنہ آپ تا قیامت انہیں سہارا ہی دیتے رہیں گے.
You shield them from the sunlight.
آپ انہیں سورج کی روشنی سے بچانے کی کوشش میں لگے رہیں گے.
Wouldn't it be better to let them fall?
بہتر یہ نہیں کہ انہیں جانے ہی دیں.
Rather than give them a false assurance.
بجائے اس کے کہ انہیں آپ غلط یقین دہانیاں کرائیں.
Let them know where he stands.
انہیں بتائیے کہ حقیقت کیا ہے.
Never shield the plant from the sunlight.
کبھی بھی پودے کو سورج کی روشنی سے مت بچائیے.
For years I ran after so-called believers.
کافی سال میں ان ایمانداروں کے پیچھے بھاگتا رہا جو کہتے تھے ہم ایماندار ہیں جو نہیں تھے.
Luke 9:62 says.
لوکا 9:62 میں لکھا ہے.
No man having put his hand to the plow.
کہ کوئی شخص جو اپنا ہاتھ ہل پر رکھتا ہے.
And looking back is fit for the kingdom.
اور پیچھے دیکھتا ہے وہ خدا کی بادشاہی کے لائق نہیں.
Soil of the heart.
دل کی زمین.
A good and honest heart.
ایک اچھا اور نیک دل جو ہے.
Will determine whether or not that's going to be a genuine believer.
اسی سے آپ کو پتہ لگے گا کہ یہ واقعی ایماندار ہے یا جھوٹا ہے.
Now turn to Colossians 4:5 and let's read it together.
کلسیوں 4:5 آیت میں میرے ساتھ آئیے.
Colossians 4:5.
کلسیوں 4:5 آیت.
In Colossians 4:5, Bible says, walk in wisdom.
وقت کو غنیمت جان کر باہر والوں کے ساتھ ہوشیاری سے برتاؤ کرو.
Walk in wisdom toward them that are without.
ان کے ساتھ جو باہر والے ہیں ہوشیاری سے برتاؤ کرو.
Redeeming the time.
وقت کو غنیمت جانو.
Now I always interpreted that scripture.
میرا خیال تھا کہ اس کلام کا مطلب یہ اس آیت کا
is meaning those that are without the church.
کہ ان کے ساتھ ہوشیاری سے رہو جو غیر مسیحی ہیں.
But a false convert
لیکن وہ شخص جو صحیح طور پر مسیح پر ایمان ہی نہیں لایا
within the church.
وہ کلیسیا میں رہ کر
sitting next to you in church.
آپ کے ساتھ بیٹھ کر بھی
But he is without the body of Christ.
وہ یسوع کے بدن میں شامل نہیں ہے.
The Bible says, walk in wisdom toward them that are without.
کہ باہر والوں کے ساتھ ہوشیاری سے برتاؤ کرو.
Redeeming the time.
وقت کو غنیمت جانو.
You see, a stony ground hearer,
وہ شخص جس کے دل کی زمین پتھریلی ہے.
A false convert,
جو جھوٹا خداوند میں ایمان لانے والا ہے.
Will steal your time from you.
وہ آپ کا وقت آپ سے لے دے جائے گا.
They just want counsel.
وہ بس باتیں ہی کرنا چاہتے ہیں.
They just want counsel.
وہ بس باتیں ہی کرنا چاہتے
They are hearers,
وہ سنتے ہیں
but not doers.
لیکن عمل نہیں کرتے.
They don't need counsel.
انہیں کوئی آپ کی مشوروں کی ضرورت نہیں.
They need repentance.
انہیں توبہ کی ضرورت ہے.
You see, the bigger plant doesn't need fertilizer.
جو بڑا پودا ہے اس کو کھاد کی ضرورت نہیں.
You can put fertilizer to the top leaf.
آپ اوپر کے پتے پر کھاد ڈال دیجیے.
It's not going to help it.
اسے تو اس سے کوئی فائدہ نہیں
ہوگا. It needs good soil.
اسے ایک اچھی زمین چاہیے.
And the professing convert doesn't need fertilizer of counsel.
اور جو واقعی یسوع پر ایمان لایا اسے کھاد کی ضرورت نہیں ہے.
He needs a good soil over a repentant heart.
اس کا دل ایک توبہ سے پر دل ہونا چاہیے.
Years ago, I was on staff in a church in New Zealand.
Kafi saal pehle main New Zealand mein ek church ke staff par tha.
But a very loving senior pastor.
Bahut acha pasman tha mere upar.
He's very slight built.
Wo dubla patla tha.
Very thin man.
Dubla patla.
They always joke about his thinness.
Log uske liye mazak karte the.
Didn't matter what he ate.
Kehte the jo marzi wo kha le.
He didn't get fat.
वो मोटा नहीं होता.
Must have been his glorified body already, I think.
कुछ कहते थे ये इसका जलाली जिस्म तो नहीं.
But one night there was a knock on the door.
एक रात दरवाजे पर खटखटाहट हुई.
3 o'clock in the morning.
3 बजे सुबह के.
One of the sons went to the door, opened it up.
एक बेटा गया दरवाजा खोलने के लिए.
It was someone wanting counsel.
वहाँ पर कोई झूठा खुदावंत का मानने वाला आया हुआ था. 3 बजे सुबह.
The son went to his father and woke him up.
बेटा बाप के पास गया और उसने उन्हें उठाया.
Yes. He knew his father was a genuine shepherd.
वो जानता था कि मेरा बाप अच्छा चरवाहा है.
He knew he wouldn't complain.
वो बुड़बुड़ाएगा नहीं.
He said to the young man, "Go and wait in the living room."
उसने आदमी से कहा, आप जाइए ड्राइंग रूम में बैठ जाइए.
He woke his father up.
उस बेटे ने अपने बाप को उठाया.
When his father walked into the living room,
जब उसका बाप ड्राइंग रूम में आया.
As he stepped through the door,
जब वो दरवाजे में से अंदर दाखिल हुआ,
14-inch machete blade came down upon his face.
14-inch का चाकू उस पर पड़ा.
Severed his fingers.
और उसकी उंगलियां काट
दी. This man was trying to cut his head off.
ये आदमी तो उसे कत्ल करने की कोशिश में था.
When his sons ran into the room to help him,
बेटा कमरे में दौड़ा बाप की मदद करने को.
They saw their father's blood around the walls of the living room.
उसने देखा बाप की कटी उंगलियों को.
They almost killed the guy.
वो तो चाहते थे आदमी को मार दे. उन्होंने सोचा कि हमारे बाप को कत्ल की कोशिश. वो पासवान बच गया.
After many operations.
बहुत से ऑपरेशंस के बाद.
The next morning,
लेकिन दूसरी सुबह.
Another pastor called me.
एक और पासवान ने मुझे कॉल की.
He said, "Did you hear what happened last night?"
उसने कहा, तुमने सुना कल रात को क्या हुआ.
I said, "Yeah, heavy."
मैंने कहा, जी हाँ.
He said, "Heavy. That guy went to my church."
उसने कहा कि ये आदमी जिसे कत्ल करने की कोशिश की मेरे चर्च में गया था.
Pastor said to me,
और फिर पासवान ने मुझे कहा,
Fancy another Christian doing that.
बहुत दुख है कि एक और मसीही ने ऐसी
said, Wait a minute.
मैंने कहा, ठहर जाओ.
The man's trying to cut the head off the pastor.
अगर एक आदमी पासवान का सर काटने की कोशिश में
probably assume,
तो आप सोचेंगे
that he lacks a little bit
कि इसकी अकल ठिकाने
नहीं, of love.
कि इसमें मोहब्बत नहीं,
goodness. Gentleness.
इसमें सहमल नहीं, अपने आप को कंट्रोल नहीं कर सकता.
Since it's about time we took notice of scripture.
मेरा ख्याल है वक्त आ गया कि हम कलाम को देखें.
Which speaks of false brethren.
इसमें लिखा है कि ये झूठे भाई हैं.
False apostles.
गलत रसूल हैं.
False prophets.
झूठे नबी हैं.
False teachers.
झूठे तालीम देने वाले हैं.
And false conversion.
और ये सही मसीह में ईमान नहीं लगते.
You see, a false convert,
वो शख्स जो सही तौर पर मसीह के पास नहीं आता,
because he lacks fruit,
उसमें फल नहीं होता,
will make up for it with branches and leaves.
तो वो फल की जगह पत्ते ला ला के अपनी कमियां पूरी करता है.
He'll find because he lacks the fruit of the spirit,
वो जानता है कि उसमें रूह के फल नहीं है.
He will try and impress you in other ways.
बस वो और तरीकों से आप पर असर डालने की कोशिश करता
है. He may call hallelujah louder than most.
हो सकता है वो hallelujah बड़ी जोर से बोले.
Or amen everything.
या आमीन कहे हर बात पर.
He may wear a Christian t-shirt.
हो सकता है वो मसीही टी-शर्ट पहन ले.
There's nothing wrong with Christian t-shirts.
अब मसीही टी-शर्ट पहनने से कोई प्रॉब्लम नहीं है.
He may wear a big cross around his neck.
हो सकता है बहुत बड़ी सलीब पहन ले अपने गले के इर्द-गिर्द.
Or he may carry a big Bible.
या बड़ी बाइबल लेके चले फिरे.
But what he wants to do is impress you.
लेकिन वो करना ये चाह रहा है कि आप उससे मुतासिर हो जाएं.
With branches and leaves.
आप उसके पत्तों से बजाय के फल से.
Because he lacks fruit.
क्योंकि उसमें फल तो है ही नहीं.
Now look at Matthew 7 verse 13.
मत्ती 7:13 को देखिए.
In Matthew 7 verse 15 through to 20.
मत्ती 7 15 से 20 माफ कीजिए.
This is Jesus speaking.
यीशु बात कर रहा है.
He says, "Beware of false prophets."
झूठे नबियों से खबरदार रहो.
Who come to you in sheep's clothing.
जो तुम्हारे पास भेड़ों के भेष में आते हैं.
But inwardly they're ravenous wolves.
मगर बातिन में फाड़ने वाली भेड़िये हैं.
In other words, they look good on the outside.
यानी कह लीजिए बाहर से वो ठीक लगते हैं.
You'll know them by their fruits.
उनके फलों से तुम उनको पहचान लोगे.
Do men gather grapes from thorn bushes?
क्या झाड़ियों से अंगूर?
Or figs from thistles?
या ऊंट कटारों से अंजीर तोड़ते हैं?
Even so, every good tree.
इसी तरह हर एक अच्छा दरख्त.
Bears good fruit.
अच्छा फल लाता है.
But a bad tree bears bad fruit.
और बुरा दरख्त बुरा फल लाता है.
Now listen to verse 18.
18वीं आयत को सुनिए.
A good tree cannot bear bad fruit.
अच्छा दरख्त बुरा फल नहीं ला सकता.
Nor can a bad tree bear good fruit.
ना बुरा दरख्त अच्छा फल ला सकता है.
You hear what Jesus is saying?
क्या आप सुन रहे हैं यीशु क्या कह रहे हैं?
The fountain doesn't bring forth sweet water and bitter water.
एक ही चश्मे से दो तरह का पानी तो नहीं निकलता मीठा और खारी.
He's saying you don't swap from false plant to genuine plant back and forth.
वो कह रहा है कि आप ये नहीं कभी अच्छे दरख्त बन गए कभी बुरे दरख्त बन गए.
A bad tree can't bring forth good fruit.
बुरा दरख्त अच्छा फल नहीं ला सकता.
Neither can a good tree bring forth bad fruit.
ना ही अच्छा दरख्त बुरा फल ला सकता है.
If you've got a Christian.
अगर आपके पास कोई मसीही है,
he says he loves the Lord,
वो कहता है मैं खुदा से प्यार करता हूँ,
just keeps beating up his wife,
और अपनी बीवी को मारता रहता है,
just a little problem he's got,
सोचता है ये तो कोई बात ही नहीं,
he's got a big problem,
ये बहुत बड़ी बात है,
because he doesn't bring forth bad fruit if he's a good plant,
क्योंकि वो बुरा फल नहीं ला सकता अगर वो अच्छा दरख्त है,
every tree,
हर दरख्त,
that does not bear good fruit.
जो दरख्त अच्छा फल नहीं लाता,
is cut down and thrown into the fire.
वो काटा और आग में डाला जाता है.
Therefore, by their fruits you will know them.
बस उनके फलों से तुम उनको पहचान लोगे.
Turn over to Acts 20, verse 29.
इमाल 29 बाब.
In Acts 20, verse 29 and 30.
माफ कीजिए इमाल 20 बाब 29 और 30. इमाल 20 बाब 29 और 30 आए.
For I know this.
मैं ये जानता हूँ
that after my departure,
कि मेरे जाने के बाद
savage wolves will come in among you,
फाड़ने वाले भेड़िये तुम्हें आएंगे,
not sparing the flock,
जिन्हें गला पर कुछ तरस न आएगा,
also from among yourselves,
और खुद तुम में से
men will rise up,
ऐसे आदमी उठेंगे
speaking perverse things,
जो उल्टी उल्टी बातें कहेंगे,
to draw away the disciples after themselves.
ताकि शागिर्दों को अपनी तरफ खींच लें.
You see, wolves.
भेड़िये.
Wait at the back.
पीछे इंतजार करते रहते हैं.
And pick off the weak sheep.
और देखते हैं कि कमजोर भेड़ कौन सी है.
That's why we need to mark those who cause division.
इसलिए वो जो इंतजार डालते हैं हमें उनके साथ निमटना जरूरी
है. To know each other by a fruit.
हमें फल से पता लग जाना चाहिए.
See, the true convert will stand no matter how great the adversity.
जो वाकई मसीही है वो ऐसा रसानी आए तो आए वो नहीं हटेगा वो नहीं पीछे जाएगा. ये तस्वीर याद
है. No matter how great the sunlight,
सूरज की रोशनी कितनी भी क्यों ना हो,
it prospers the little plant.
छोटा पौधा जो उसमें बढ़ेगा.
You can drop a genuine convert,
जो सही तौर पर मसीही हुआ है,
into a den of lions.
उसे शेरों की मान में डाल. वो क्या करेगा? क्या खुदा को इल्जाम देगा?
No, he'll drop to his knees.
जी नहीं, वो अपने घुटनों पर आ जाएगा.
He'll send his roots in deep.
ओ, उसकी जड़ें गहरी हैं.
If you put a genuine convert at the Red Sea,
एक मसीही को आप समंदर के बीच में डाल दें.
Pharaoh chasing him.
फिरौन उसके पीछे आ रहा हो.
Is he gonna lift his fist to God?
क्या वो खुदा को इल्जाम देगा?
No, he stands still and see the salvation of God.
नहीं, वो खड़ा हो जाएगा खुदा की निजात को देखेगा.
Because he's on good soil.
क्योंकि उसकी जमीन अच्छी है.
You see, Jesus sent his lambs among wolves.
यीशु ने भेड़ों को भेड़ियों के बीच में भेजा.
And the reference for that is Luke 10, verse 3.
और लूका 10:3 में आपको इसका जिक्र मिलेगा.
Why did he do that?
उसने ऐसा क्यों किया?
That is so contrary to the concept of modern evangelism.
ये बात तो दौर-ए-हासत की मुनादी के खिलाफ जाती है.
If modern evangelism gets lambs,
दौर-ए-हासत के मुनादों के पास जब भेड़ें आती हैं,
They needed to be protected and followed up.
وہ کوشش کرتے ہیں کہ انہیں بچا کے رکھیں
بالکل. But Jesus sent his lambs among wolves.
لیکن یسوع نے اپنی بھیڑیں بھیڑیوں کے بیچ میں بھیجی ہیں.
Why? Because the sunlight.
کیوں؟ سورج کی روشنی کی وجہ سے.
Of tribulation, temptation and persecution.
کہ جب ان پر ایسا آسانی ہے تکلیفیں آزمائشیں آئیں.
Will cause the genuine to grow.
تو پتا لگ جائے گا کہ سچے کون ہیں وہ بڑھ جائیں گے.
And expose the false.
اور جو غلط ہیں وہ ان کا بھید کھل جائے گا.
And that's what happened.
اور یوں ہی ہوا.
Judas Iscariot was never a Christian.
یہودا اسکریوتی کبھی بھی مسیحی نہ تھا.
Say, how do you know that?
آپ کہیں گے آپ کیسے جانتے؟
Because Jesus said one of you is a devil.
اس لیے کہ یسوع نے کہا کہ تم میں سے ایک شیطان ہے.
And there's a good clue.
اور یہاں سے آپ کو پتہ لگ جانا چاہیے.
So in closing,
بس اب جبکہ ہم اختتام پر ہیں,
like you at some time,
میں چاہوں گا کہ کسی وقت آپ
to read Colossians 4,
کلسیوں چوتھا باب پڑھیے, اس کی 7-14 آیات تک.
And as you read that portion of scripture,
اور جب آپ کلام کا وہ حصہ پڑھیں,
notice how Jesus put, sorry, Paul put a seal of approval,
دیکھیے کس طرح پولوس گواہی دیتا ہے
upon certain believers,
کچھ ایمانداروں کے ایمان کی.
In verse 9 of Colossians 4,
کلسیوں 4:9 میں,
this is what he says in verse 9 of Colossians 4,
کلسیوں 4:9 میں وہ کچھ یوں کہتا ہے,
Onesimus,
Onesimus,
a faithful and beloved brother,
دیانتدار اور پیارا بھائی,
who is one of you,
جو تم میں سے ہے,
they shall make known unto you all things that are done here,
یہ تمہیں یہاں کی سب باتیں بتا دیں گے.
Verse 10,
دسویں آیت,
he says, Aristarchus, my fellow prisoner, salute you.
Aristarchus, جو میرے ساتھ قید ہے, تم کو سلام کہتا ہے.
Now there's no seal of approval on Aristarchus.
Aristarchus کے بارے میں پولوس اور کچھ نہیں کہتا.
And Marcus,
اور برنباس کا رشتہ کا بھائی مرکس,
touching whom you receive commandments,
جس کی بابت تمہیں حکم ملے تھے,
if he comes to you,
اگر وہ تمہارے پاس آئے,
receive him,
تو اسے اچھی طرح ملنا.
You see, in those days,
ان دنوں میں,
your life could be on line,
آپ کی زندگی ختم ہو سکتی تھی,
if you trusted a so-called brother,
اگر آپ نے کسی ایسے بھائی کا یقین کیا جو واقعی بھائی نہیں ہے.
So further down in verse 14,
14 آیت کو دیکھیں,
Paul says, Luke, the beloved physician,
پولوس کہتا ہے پیارا طبیب لوکا,
and Demas greet you,
اور دیماس تمہیں سلام
کہتے
ہیں.
There was no seal of approval on Demas.
دیماس کے لیے پولوس کچھ نہیں کہتا یہاں.
And it's as though Paul looked at Demas,
اور یوں لگتا ہے کہ پولوس دیماس کو دیکھتا ہے,
you lack fruit,
اور کہتا ہے تجھ میں ابھی پھل نہیں.
I'm not going to say you're one of us.
میں نہیں کہوں گا کہ تو ہم میں سے ایک ہے.
I'm not going to say if Demas comes to you, receive him.
میں نہیں کہوں گا کہ اگر دیماس تمہارے پاس آئے تو اس کے ساتھ اچھا سلوک کرو.
2 Timothy chapter 4 verse 10 we see why.
دوسرا تیموتھیوس 4:10 آیت میں ہمیں اس کی وجہ پتہ لگتی ہے.
Paul didn't put a seal of approval on this man.
پولوس نے دیماس کے بارے میں بہت کچھ نہیں کہا.
And in 2 Timothy 4 verse 10 we see why.
دو تیموتھیوس 4:10 آیت میں لکھا ہے,
Demas has forsaken me,
کیونکہ دیماس نے مجھے چھوڑ دیا,
having loved this present world,
اس موجودہ جہان کو پسند کر کے.
Scripture says, whoever is a friend of the world is an enemy of God.
کلام کہتا ہے کہ جو دنیا کا دوست ہے وہ خدا کا دشمن ہے.
Demas loved the world,
دیماس موجودہ جہان کو پسند کرتا تھا,
and the sunlight of temptation,
اور اس پر آزمائش آئی,
eventually caused him to wither and die,
اور وہ جل گیا اور ختم ہو گیا.
So in summary,
آخر میں یہ کہوں گا,
we mustn't run around getting decisions for Jesus.
ضروری ہے کہ ہم ہر کسی کو نہ کہیں کہ ہاں بھائی تم مسیحی ہو گئے ہو.
Decisions are very easy to get.
بہت آسان ہے کسی کا یسوع پر ایمان لے آنا.
When I was a new Christian, I lacked understanding.
جب میں نیا مسیحی تھا تو مجھ میں بہت سمجھ نہ تھی.
I didn't understand true and false conversion.
میں نہیں سمجھتا تھا کہ سچائی سے مسیحی ہونا کیا معنی رکھتا ہے.
I got more than 20 decisions from my friends.
مجھے میرے دوستوں میں سے 20 نے کہا کہ ہم نے یسوع کو قبول کر لیا.
Personally, I was responsible.
میں سمجھتا تھا میں ذمہ دار ہوں.
About 20 false conversions.
لیکن وہ 20 کے 20 جو تھے وہ غلط مسیحی تھے، وہ صحیح نہیں تھے، اس لیے کہ میں سمجھتا نہ تھا اس کے پیچھے اصول یہ کہ وہ جو مغرور ہیں ان پر افسوس، اور جو حلیم ہیں ان کو اور پسند ہے. 10 احکام کو استعمال کیجئے
as Jesus did,
جس طرح یسوع نے کیا،
to bring the knowledge of sin.
کہ گناہ کا لوگوں کو پتہ
لگے. When a man understands he sinned against heaven,
کیونکہ جب ایک شخص سمجھے گا کہ اس نے آسمان کے خلاف گناہ کیا ہے،
that he'll exercise repentance towards God,
تو پھر وہ توبہ کرے گا اور خدا کے پاس آئے گا.
Faith toward our Lord Jesus Christ,
اس کا ایمان یسوع ناصری میں ہوگا.
Because he's on good soil,
اور چونکہ اس کے دل کی زمین اچھی ہوگی،
he's received the seed into a good and honest heart,
اس کے دل میں ایک اچھا بیج بویا جائے گا.
He then puts his hand to the plow,
پس وہ اپنا ہل ہاتھ پر رکھے گا
and doesn't look back,
اور پیچھے نہیں دیکھے گا.
Because he's fit for the kingdom,
کیونکہ وہ بادشاہت کے لیے مفید ہے.
Let's close in prayer.
آئیے دعا کریں گے.
Father, we pray for wisdom.
اے باپ، ہم تجھ سے حکمت کا توڑا مانگتے ہیں.
We pray for the gift of discernment.
ہم امتیاز کا روح مانگتے ہیں.
We pray that you would make us wise.
ہم دعا کرتے ہیں کہ تو ہمیں حکمت سے بھر دے.
To them that are without,
وہ جن کے پاس یہ چیز نہیں ہے.
Redeeming the time.
اے باپ، وقت کو غنیمت جان کر.
For the days are evil.
کیونکہ ہم جانتے ہیں کہ برے دن نزدیک ہیں.
Father, let each of us,
اے باپ، ہمیں سے ہر ایک کو
examine ourselves,
ہونے دیکھیں ہم اپنے آپ کو جانچیں اور دیکھیں کہ کیا ہم ایمان پر ہیں.
Is there fruit of righteousness?
کیا ہمیں راستبازی کا پھل ہے؟
Is there fruit of praise?
کیا تعریف کا پھل ہے؟
Is there fruit of thanksgiving?
کیا شکر گزاری کا پھل ہے؟
Is there the fruit of the Spirit?
کیا روح کا پھل ہے؟
May we have much fruit,
کاش کہ ہمیں بہت سا پھل لگے.
And bring glory to your name,
اور تیرے نام کو بہت جلال ملے.
In Jesus' name we pray.
یسوع کے نام میں ہم دعا کرتے ہیں.
Amen.
آمین.